आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
देशको पापलाई मेटाइ दिनु हो को आत्मा खन्याई दिनु हो
श्रोता। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
देशको पापलाई मेटाइदिनु होस्।
श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो नमस्कार अनि जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन न्यायकर्ता 12-14 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ न्यायकर्ता 12 अध्यायबाट। यहाँ हामी पहिलो कुरा देख्छौ एप्रेमको डाहा र परिणामस्वरूप तिनलाई दण्ड दिइदछ। न्यायकर्ता 12 अध्याय 1-3 पदमा भनिएको छ, एप्रेमीहरूले आफ्ना फौज भेला गरे र पारी तरेर सपोनमा गए। तिनीहरूले यिप्तालाई भने, अम्मोनीहरूसँग लड़ाई गर्न जाँदा हामीलाई किन बोलाउनु भएन? हामी तपाईंलाई तपाईंको घर समेत जलाइदिनेछौ। यिप्ताले जवाब दिए, म र मेरो मानिसहरूको अम्मोनीहरूसँग झगडा थियो र मैले तिमीहरूलाई सहायताको निम्ति विन्ती गरेको थिएँ। तिमीहरूले हामीलाई उनीहरूको हातदेखि बचाएनौ। जब मैले यो देखे कि हामीले तिमीहरूबाट केही सहायता नपाउने रहेछौ, तब आफ्नो प्राण जोखिममा हालेर अम्मोनीहरूको विरूद्धमा हिँडे र परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो। अब किन तिमीहरू आज मलाई आक्रमण गर्दछौ? हामीले देख्यौं कि एप्रेमका मानिसहरू न्यायकर्ता 8 अध्यायको 1 पद अनुसार गिद्योनसँग पनि झगडा गरेथे। जब गिद्योनले मिद्यानीहरूलाई हराउन तिनीहरूलाई बोलाएनन्, अहिले तिनीहरू यिप्तासँग न्यू खोज्दै आउँछन् र किन यिप्ताले तिनीहरूलाई लड़ाईमा सहायताको लागि बोलाएनन्? सो कुराको यिप्तासँग कारण मागे। मित्र, एप्रेमको डाहा ईर्ष्या खास संक्रमण थियो जुनले दल वा विश्वासको त्यागको नेतृत्व गरेको थियो। पछिबाट इसरायल राज्य उत्तर र दक्षिणमा दुई भागमा विभाजित भयो। तपाईँलाई थाहा पाउनुहुनेछ कि एप्रेम नै सम्पूर्ण विद्रोहको केन्द्र हो अनि यो तिनीहरूको ईर्ष्या डाहातिर जाँदछ। मित्र, आज मण्डलीमा पनि डाहा ईर्ष्या छ। यो हाम्रो एक सबभन्दा महान समस्या हो। पाउलले भने फिलिप्पी 2:3 पदमा, विरोध अथवा फोस्रो घमण्डले केही नगर तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान। विरोध अथवा फोस्रोको मतलब हुन सक्छ अहंकार र ईर्ष्या डाहा। यी नै दुई कुराहरू हुन् जुनले मण्डलीमा समस्या पैदा गराउँदछ। यहाँ समस्या ईर्ष्या डाहा थियो। यिप्ताले आफैलाई सुरक्षा गर्नु परेको थियो। एप्रेमका मानिसहरूले तिनको घर घेरेर जलाउन गइरहेका थिए। 4-6 पदमा भनिएको छ, तब यिप्ताले गिलादका सबै मानिसहरूलाई भेला गरेर एप्रेमसँग लड़ाई गरे। गिलादीहरूले तिनीहरूमाथि प्रहार गरे किनकि एप्रेमीहरूले यसो भनेका थिए, तिमी गिलादीहरू एप्रेम र मनुष्यबाट बागी भएर गएका हौ। गिलादीहरूले यर्दनका जगारहरू लिए र एप्रेमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै एप्रेमीले पारित जानलाई विन्ती गर्थ्यो, तब गिलादका मानिसहरूले त्यसलाई सोद्धथे, के त एप्रेम होस्? र त्यसले होइन भन्यो भनेदेखि तिनीहरूले भन्थे, त्यसो भए सिबोलेथ भन। त्यसले यो शब्द ठिकसित उच्चारण गर्न नसकेर सिबोलेथ भन्यो भने तिनीहरूले त्यसलाई यर्दनको जघारमा पक्रेर मार्दथे। त्यसबेला एप्रेमका 42,000 मानिसहरू मारिए। गिलादीहरू एप्रेमीहरूलाई हराउन सफल भए र तिनीहरूले यर्दनका घाटहरू लिए र एप्रेमीहरूलाई जान नदिने गरी रोकिराखे। त्यसपछि तिनीहरूले एक संकेत शब्द चुने जुन एप्रेमीहरूको निम्ति स्पष्ट रूपमा उच्चारण गर्न कठिन थियो। त्यो शब्द थियो सिबोलेथ। यो शब्द भन्न एप्रेमीहरूले र तिनीहरूको निम्ति कठिन थियो किनभने तिनीहरूले यसमा हको उच्चारण गर्न सक्दैनथे। यसरी ती गलादीहरूले तिनीहरू एप्रेमी हुन् या होइनन् भन्ने कुरा पत्ता लगाउँथे र तिनीहरूलाई मारिए। हेर्नुहोस् मित्र, एप्रेमीहरूको अहंकार र ईर्ष्या र डाहाको अन्तिम परिणाम यो आज हाम्रो निम्ति कस्तो शिक्षा छ। 7 पदमा भनिएको छ,
यिप्ता छ वर्षसम्म इसरायलका अगुवा भए। तब गिलादी यिप्ता मरे अनि तिनी गिलादको एउटा शहरमा गाडिए। त्यसपछि अरू तीन न्यायकर्ताहरूको बारेमा हामी देख्छौं जो यिप्ता पछि आएथे। तिनीहरूमध्ये पहिलो चाहिँ इप्सान थिए, तिनी दशौं न्यायकर्ता थिए। यी तीन न्यायकर्ताहरूले व्यावहारिक रूपमा उल्लेखनीय काम केही गरेनन्। आठदेखि दश पदमा भनिएको छ, यिप्तापछि बेतलेमका इप्सान इसरायलका अगुवा भए। तिनका तीसजना छोरा र तीस छोरी थिए। तिनले ती तीस छोरीहरूलाई अरू वंशसित विवाह गरिदिए र आफ्ना छोराहरूका निम्ति तीसजना बुहारीहरूलाई अरू वंशबाट ल्याए। तिनी सात वर्षसम्म इसरायलको अगुवा भए। तब तिनी मरे र बेतलेममा गाडिए। मित्र, यो न्यायकर्ता बेतलेमका थिए र बेतलेम दक्षिणमा यहुदाको एक शहर थियो। तिनीसँग तीस छोरा र तीस छोरी थिए अनि मलाई लाग्छ कि तिनीसँग तीस छोरा र तीस छोरीहरू भएकोले गर्दा आफ्नो सात वर्षको शासनकाल अवधिमा तिनले गरेको काम नै आफ्ना छोरा र छोरीहरूको निम्ति कुटुम्बहरूको प्रबन्ध गर्नु। तिनले इसरायलीहरूलाई न्याय गर्न समय पाएन किनकि आफ्नो परिवार सम्बन्धको मामलामा तिनी व्यस्त थिए। तिनले आफ्नो सम्पूर्ण समय आफ्नो परिवारलाई दिए। मित्र, परिवारलाई समय दिने काम कुनै गलत कुरा होइन र तिनलाई त्यो गर्न बोलाइएका थिएन। अन्तिममा तिनले आफ्ना न्यायकर्ता शासन समयकालमा केही उल्लेखनीय काम नगरी त्यसै मरे। ओ, यो कस्तो निराशको कुरा। त्यसपछि हामी एघारौं न्यायकर्ता एलोनको बारेमा देख्छौं। एघार र बाह्र पदमा भनिएको छ, तिनी पछि जबुलूनी एलोन दश वर्षसम्म इसरायलका अगुवा भए। तब तिनी मरे र जबुलूनका देशको अन्योलमा गाडिए। यहाँ हामी देख्छौं कि एलोनले पनि आफ्नो न्यायकर्ताको शासन समय अवधिमा केही असल काम गरेनन्। त्यसपछि अब्दुन बाह्रौं न्यायकर्ताको बारेमा देख्छौं। तेह्रदेखि पन्ध्र पदमा भनिएको छ, त्यसपछि पिरातोनी हिलेलका छोरा अब्दुन इसरायलका अगुवा भए। तिनका चालिस छोरा र तीस नाति थिए र हरेक आफ्नो आफ्नो गधामा सवारी हुन्थ्यो। तिनी आठ वर्षसम्म इसरायलका अगुवा भए। त्यसपछि तिनी मरे र अमालेकीहरूको पहाड़ी देशका एप्राइमको पिरातोनमा गाडिए। ओ मित्र, यो कति निराशको कुरा छ कि यी तीन न्यायकर्ताहरूको अवस्था हेर्दा। तिनीहरू न्यायकर्ता भए तर तिनीहरूले एक न्यायकर्ताको रूपमा केही काम गरेनन् जुनको निम्ति तिनीहरूलाई बोलावट भएको थियो। आज यो केही विश्वासीहरूको निम्ति कति महान पाठ छ जो परमेश्वरको सेवाको निम्ति महिमाको निम्ति केही काम नगरी त्यतिकै गएका छन्, काम गरिरहेका छैनन्। तिनीहरूले प्रभुलाई विश्वास गरे, चर्च गए, मण्डली गए, बस त्यसपछि अन्य कुनै कुराको वास्ता छैन। मित्र, परमेश्वर हामी विश्वासीहरूबाट थुप्रै कुराहरूको आशा गर्नुहुन्छ जुन हामी पवित्र शास्त्र बाइबलमा देख्छौं। ती सबैको म यहाँ उल्लेख गरी राख्दिन। यसपछि तेह्र अध्यायतिर पनि बढ़िहालौं। यहाँ हामी देख्छौं इसरायलहरूको सातौं सत्य विश्वास त्याग, जुनको परिणाम स्वरूप तिनीहरू शत्रुहरूको कठोर हातमा परेका थिए। सिम्सोनद्वारा इसरायलीलाई आंशिक रूपमा छुटकारा दिए। न्यायकर्ता तेह्र अध्याय एक पदमा भनिएको छ, फेरि इसरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे र उहाँले तिनीहरूलाई चालिस वर्षसम्म पलिस्तीहरूको हातमा सुम्पिदिनुभयो। मित्र, जब जब इसरायलीहरू सत्य विश्वास त्याग गरेर अन्य देवहरूको पछि जान्थे तब तब तिनीहरू पलिस्तीहरूका कठोर हातमा पर्थे। पलिस्तीहरू सम्भवत इसरायलीहरूको सबभन्दा खराब शत्रुहरू थिए। यस समयमा इसरायलीहरू पलिस्तीहरूको हातमा चालिस वर्षसम्म सतावटमा परे। यस समयमा इसरायलीहरूको न्यायकर्ताको रूपमा सिम्सोन आए। तिनी सबभन्दा विशिष्ट एक न्यायकर्ता थिए। तिनीसँग सम्भवत अन्य न्यायकर्ताको भन्दा धेरै महिमित अवसर थिए जस्तो कि ती न्यायकर्ता कसैले कहिले पाएका थिएनन्। हरेक कुरा जीवनको प्रगतिको लागि र चम्किलो भविष्यको लागि हितकर थियो तर तिनी पनि असफल भए, पतित भए। त्यही नै यो मानिसको जीवनमा दुखद अनुभव हो। तिनी इसरायलीहरूको सातौं सत्य विश्वास त्याग अवधिमा न्यायकर्ताको रूपमा आएथे अनि एक अर्थमा तिनी अन्तिम न्यायकर्ता थिए। इसरायलीहरूलाई पलिस्तीहरूद्वारा पराजित गरिए र सिम्सोनद्वारा तिनीहरूलाई खाली आंशिक रूपमा मात्र छुटकारा दिए। युप्तको दिनमा आरम्भ भएको सानो गृहयुद्ध दिन प्रतिदिन झन ठूलो अवस्था लिँदै गयो, स्थिति लिँदै गयो अनि न्यायकर्ताको पुस्तक पूर्ण रूपमा गड़बड़ अस्तव्यस्ततामा अन्त हुन्छ। सिमोनको अगुवाइत्वको नेतृत्वको अवधिमा हामीलाई तिनको सफलताको, तिनको शक्तिको र तिनको हारको र तिनको असफलताको रहस्यहरूको दिइएको छ। फेरि मलाई यो दोहोर्याउन दिनुहोस्, यो मानिस भन्दा कोही मानिस पनि यति महान महिमित अवसरसँग कहिले पनि जन्मेको थिएन। यहाँ तेह्र अध्यायमा हामी देख्छौ तेह्रौं न्यायकर्ता अर्थात सिम्सनको जन्म दुई पदमा भनिएको छ। दानका कुलका सोरामा बस्ने एकजना मानिस थिए जसको नाउँ मानोह थियो र जसकी स्वास्नी बाँझी थिइन् र तिनको कोही छोरा छोरी थिएनन्। मित्र, सोरा दान र यहुदा बीचमा रहेको शहर थियो जुन यरुसलेमबाट थुप्रै मिल पश्चिममा पर्दछ। मानो र उसको पत्नीसँग कुनै पनि सन्तान थिएन किनभने तिनी बाँझी थिइन्। यसकारण सिम्सनको जन्म इसाक, युसुफ र बेन्यामिनको जन्म जस्तै आश्चर्यजनक थियो। तीनदेखि पाँच पद, परमप्रभुका दूत ती स्त्री कहाँ देखा परेर तिनलाई भने, तिमी बाँझी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउने छौ। अब मैले भने चाहिँ तिमीले गर्नु, होसियार हौ, दाग मध्य वा अरू मताएको मध्य नपिउनु र कुनै अशुद्ध भोजन नखानु, किनभने तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउने छौ। त्यसको कपालमा छुरा नलागोस् किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले नै इसरायललाई पलिस्टीहरूको हातबाट छुटाउन शुरू गर्नेछ। मित्र, सिम्सोन जन्मन भन्दा पहिले परमेश्वरले उसको बारेमा पहिले नै भन्नुभयो। परमेश्वरले तिनलाई महान कार्य गर्न खड़ा गर्नुभयो। तिनले इसरायलीहरूलाई छुटकारा दिनुपर्दथ्यो। इसरायलका मानिसहरू अति नै खराब अवस्थामा थिए किनभने परमेश्वरले तिनीहरूलाई पलिस्टीहरूको हातमा सुम्पिदिनु भएको थियो। परमप्रभुको दूत उसको आमा कहाँ प्रकट हुनुभयो र तिनलाई भन्नुभयो कि तिनको छोरा के हुने थियो, अर्थात नाजिरी हुनेछ भनी भन्नुभयो। तपाईँले यादै होला कि गन्तीको पुस्तकमा नाजिरीको शपथको बारेमा हामीलाई भनिएको छ, जुन एक नाजिरीहरूको जीवनमा हुनुपर्ने थियो। पहिलो, तिनले कड़ा दाग मध्य पिउनु त के छुनु पनि हुँदैनथ्यो। किन त भन्दा दाग मध्य शास्त्रमा सांसारिक आनन्दको प्रतीक हो। यसले हृदय र मनलाई खुशी र हर्ष आनन्द पार्दछ। नाजिरीले आफ्नो आनन्द हर्ष परमप्रभुमा पाउनु पर्दथ्यो। एफिसी पाँचको अठार पदले भन्छ, दाग मध्यले नमातियो जसमा कामदीपन हुन्छ तर आत्माले भरिपूर्ण भएका हौ। यदि हामी ख्रिस्टलाई प्रसन्न पार्न चाहन्छौ भने हामीले पनि उहाँमा हाम्रो आनन्द हर्ष पाउनु पर्नेछ। वास्तवमा आनन्द हर्ष पवित्र आत्माको फल हो। गलाती पाँच अध्याय बाइस र तेइस पदमा भनिएको छ, तर आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाई, विश्वस्तता, नम्रता, संयम हुन्। यस्तोको विरूद्धमा कुनै व्यवस्था छैन। आनन्द पवित्र आत्माको एक फल हो जुन पवित्र आत्मा तपाईँ र मेरो जीवनमा उत्पादन गर्न चाहनुहुन्छ। अमित्र, हामीले देख्यौं कि नाजरीको जीवनमा पालन गर्नुपर्ने पहिलो कुरा थियो, तिनले कड़ा दाग मध्य पिउनु हुँदैनथ्यो। दोस्रो कुरा, नाजरीले कपाल काट्नु हुँदैनथ्यो। त्यसको मतलब के हो त? पहिलो कोरन्थी एघारको चौध पदमा पावल प्रेरित भन्छन्, पुरूषले लामो कपाल पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरा हो भनी त्यो प्रकृति आफैले पनि तिमीहरूलाई सिकाउँदैन र? शास्त्रले बताउँछ कि लामो कपालले पुरूषलाई अनादर गर्दछ, तर नाजिरीले लामो कपालको शर्म सहन इच्छुक हुनु पर्दथ्यो अनि त्यही नै कारण छुरा तिनको कपालमा पर्नु हुँदैनथ्यो। तेस्रो कुरा देख्छौ, तिनी मुर्दाको नजिक जानु हुँदैनथ्यो, चाहे त्यो आफ्नो नजिकको आफन्त नै किन नहोस्। तिनले परमेश्वरलाई पहिलो स्थानमा राख्नु पर्दथ्यो, न कि आफ्नो प्रिय परिवार र आफ्नो आफन्तहरूलाई। प्रभु येशूले लुका चौधको छब्बीस र सताइस पदमा भन्नुभयो, कोही म कहाँ आएर आफ्ना बाबु आमा र स्वास्नी बालबच्चा दाजुभाइ दिदी बहिनीहरूलाई र आफ्नो प्राणलाई समेत अप्रिय मान्दैन भने त त्यो मेरो चेला हुन सक्दैन, र जसले आफ्नै क्रुस बोकेर मेरो पछि लाग्दैन भने त त्यो मेरो चेला हुन सक्दैन। यसको साधारण अर्थ यही हो कि हामी ख्रिस्टलाई भन्दा माथि अरू कुनै कुराको पहिलो स्थान दिन सक्दैनौ। सिम्सन नाजरी थिए, तिनी परमेश्वरका मानिस थिए र त्यही नै तिनको सफलताको रहस्य थियो। तिनलाई महान उद्देश्यको लागि खड़ा गरिएको थियो र तिनको सफलता परमेश्वरमा थियो। अभाग्यवश तिनले कहिले पनि परमेश्वरले गर्नलाई नियुक्त गर्नुभएको कामलाई पूर्ण रूपमा गर्न सकेनन्। के तपाईँले पद पाँचमा उल्लेखित कुराको ध्यान दिनुभयो? सिम्सोनले पलिस्टीहरूको हातबाट इसरायलीहरूलाई छुटकारा गर्न छुटाउन शुरू गरे। सफलताले तिनको ढोकामा ढकढकायो। तिनी शुरू गर्नेवाला थिए तर समाप्त गर्नेवाला होइन। तिनले इसरायलीहरूलाई छुटाउन शुरू गरे तर तिनले कहिले पनि पूर्ण रूपमा त्यो कामलाई पूरा गरेनन्। आज धेरै ख्रिस्टियनहरू त्यस्तै छन्। तिनीहरूले आरम्भमा अति नै असल र महान आरम्भ शुरू गर्दछन् तर तिनीहरूको कार्यलाई पूरा गर्दैनन्। तिनीहरूले पावलले गलातीमा भने, गलाती पाँचको सात पदमा, तिमीहरू राम्रोसँग दौड़िरहेका थियौ र सत्यलाई छोड्नु भनेर कसले तिमीहरूलाई रोक्यो? मित्र, धेरै मानिसहरू बाइबल पढ्न शुरू गर्छन्, प्रार्थना गर्न आरम्भ गर्छन् तर तिनीहरू यसलाई अन्तसम्म निरन्तर जारी राख्दैनन्। तिनीहरूले कहिले पनि त्यो कामको पूरा गर्न सक्दैनन् जुन कामको लागि तिनीहरूलाई बोलाएका छन्। चौबीस र पच्चीस पदमा भनिएको छ, ती स्त्रीले एउटा छोरा जन्माइन् र तिनको नाउँ सिमसोन राखिन्। त्यो बालक बढ्न लाग्यो र परमप्रभुले त्यसलाई आशिष दिनुभयो अनि त्यो सोरा र एस्तोलको बीचमा भएको महने दानमा हुँदा परमप्रभुको आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो। मित्र, यो पदहरूले हामीलाई सिमसोनको तागत शक्तिको रहस्य बताउँछ। सिमसोनको शक्ति उसको पाखुराहरूमा थिएन, यद्यपि तिनले ती हातहरूले पाखुराहरूले पलिस्तीहरूलाई मारे तापनि। उसको शक्ति उसको पीठमा पनि थिएन, यद्यपि तिनले गाजाको ढोकाहरूलाई आफ्नो पिठ्यौमा बोके तापनि। अनि सिमसोनको ताकत शक्ति उसको केसमा पनि थिएन, यद्यपि जब त्यो काटिन्थ्यो तब तिनी कमजोर भए तापनि। सिमसोन तब मात्र बलवान र शक्तिशाली हुन्थ्यो जब परमेश्वरको आत्मा तिनीमाथि आउँथ्यो। तिनको केस काट्दामा मात्र तिनी कमजोर हुँदैनथ्यो, तिनको लामो केस उसको नाजरी शपथको चिन्ह थियो। अमित्र, तिनको केस काट्दा परमेश्वरको आत्मा तिनीमाथि थिएन। किन? किनभने तिनले आफ्नो शपथमा पालन गर्ने काममा असफल भएका थिए। तिनलाई आफ्नो शपथको पूर्ण रूपमा पालन गरेनन् जुन एक नाजरीले गर्नुपर्ने थियो। मित्र, धेरै मानिसहरू सोच्दछन् कि सिमसोन अति नै बढे शरीरका शक्तिमान मसलदार व्यक्ति थिए, तर वास्तवमा तिनी बाइबलमा शक्तिशाली महान बलवान व्यक्ति थिएन। तिनी कमजोर व्यक्ति थिए, तर तिनको शक्तिको वास्तविक रहस्य यो हो कि जब परमेश्वरको आत्मा तिनीमाथि चाल लिन आरम्भ गर्थ्यो तिनी शक्तिशाली बलवान थिए। जब परमेश्वरको आत्मा तिनीमाथि थिएन तिनी पानी जतिकै कमजोर थिए। सिमसोनको दिनमा मानिसहरूले तिनको शक्तिको स्रोतको जान्न चाहन्थे। तिनीहरूले यो कुराको महसुस गरेनन् कि परमेश्वरले आफ्नो उद्देश्यको पूरा गर्न कमजोर कुराहरू चुन्नुहुन्छ। मित्र, जे जति सिमसोनले बडे बडे महान काम गरे त्यो वास्तवमा परमेश्वरले गर्नुभएको थियो। 14 अध्यायतिर पनि हामी लागौ, यहाँ हामी देख्छौ सिमसोन र तिनकी स्त्री। 14 अध्यायको 1 र 2 पदमा भनिएको छ, सिमसोन तेम्नामा झरे र त्यहाँ तिनले एउटी पलिस्ती स्त्रीलाई देखे। जब तिनी फर्केर आए तब तिनले आफ्नो बाह्र आमालाई भने, मैले तेम्नामा एउटी पलिस्ती स्त्रीलाई देखेको छु र मलाई तिनीसँग विवाह गरिदिनुहोस्। अमित्र, यो कुरा म तपाईँलाई भन्न चाहन्छु कि खालि कायर डरपोक कमजोर व्यक्तिले मात्र त्यो गर्न सक्छ, किन तिनी स्वयं नै त्यस स्त्री कहाँ गएर आफ्नो मनको भावना भन्न सकेन, तर आफ्ना आमा बाबु कहाँ आएर भने, मैले एउटी पलिस्ती स्त्रीलाई देखेको छु र मलाई त्यससँग विवाह गरिदिनुहोस्। अमित्र, तिनी स्त्री जस्तो कमजोर व्यक्ति थिए। 3 र 4 पदमा भनिएको छ, तिनका आमा बाबुले तिनलाई भने, के हाम्रो आफ्नै कुटुम्बमा अथवा हाम्रो आफ्नै जातिमा कोही स्त्री छैन र खतना नभएका पलिस्तीहरूका स्त्रीलाई तैंले विवाह गर्नुपर्छ। तर सिमसोनले आफ्ना बाबुलाई भने, ती स्त्री नै मेरो निम्ति ल्याइदिनुहोस्, तिनी नै मेरो निम्ति ठिक छिन्। पलिस्तीहरू जो त्यस बेला इसरायलका शासक थिए उनीहरूका विरूद्धमा परमप्रभुले मौका हेर्दै हुनुहुन्छ र यसमा परमप्रभुको हात छ भनी तिनका आमा बाबुलाई थाहा थिएन। सिमसोनले आफ्नो विवाहलाई छल वा चालको रूपमा प्रयोग गर्न गइरहेका छन् ताकि तिनले इसरायलीहरूलाई पलिस्तीहरूबाट छुटकारा दिन सकुन्। तिनले आफ्नो आरम्भ अति नै राम्रो शुरू गरे। 5 पदमा भनिएको छ, सिमसोन आफ्ना आमा बाबुसँग तेम्नामा झरे र अब जब तिनीहरू त्यहाँका दागबारीहरूमा पुगे तब एउटा जवान सिंहले गर्जन्दै सिमसोनलाई झम्ट्यो। हजुर, हामीलाई शास्त्रमा भनिएको छ कि नाजरी दागहरूबाट टाढा रहनु पर्दथ्यो, तर सिमसोन टाढा रहेन। 6 देखि 9 पदमा भनिएको छ, तब परमप्रभुका आत्मा झट्टै सिमसोनमा आउनुभयो र तिनको हातमा केही हतियार नभए तापनि तिनले त्यस सिंहलाई एउटा पाठालाई झैं च्यातचुत गरिदिए। तर आफूले गरेको कुरो तिनले आफ्ना आमा बाबुलाई भनेनन्। त्यसपछि तिनी तल झरेर त्यस स्त्रीसँग बातचित गरे र त्यस स्त्रीले तिनलाई रिझाए। केही समयपछि त्यसलाई विवाह गर्नलाई तिनी फेरि तल झरे। त्यस सिंहको सिनु हेर्नलाई तिनी त्यतातिर लागे र त्यसमा मौरी समेतको चाका देखे। तिनले मह काडेर हात चाड्दै गए। जब तिनी आफ्ना आमा बाबु कहाँ आइपुगे तब तिनीहरूलाई पनि केही मह दिए र तिनीहरूले पनि खाए, तर आफूले त्यो मह सिंहको सिनुबाट काडेको कुरा तिनले तिनीहरूलाई बताएनन्। अमित्र, आफ्ना आमा बाबुसँग तेम्नामा जाँदा सिमसोनलाई सिंहद्वारा आक्रमण गरिए। यस आपतकालीन समयमा तिनीमाथि परमेश्वरको आत्मा आउनुभयो र आफ्नो नाङ्गो हातले सिंहलाई मार्यो। केही समयपछि सिंहको लासले हेर्न गए तिनी र तिनले महको चाका फेला पारे। तिनले आफ्नो हातले मह झिकेर खाए र तिनले आफ्नो आमा बुवालाई पनि केही दिए र तिनले यो भनेनन् कि यो कहाँबाट पाएथे। यो कुराको याद राखौं, सिनोसँग सम्पर्क नाजरी व्यवस्थाको उल्लंघन थियो। 10 देखि 14 पदमा भनिएको छ, तिनका बाबु त्यो स्त्री हेर्नलाई गए र दुलारको दस्तुर अनुसार सिमसोनले त्यहाँ एउटा भोज दिए। जब तिनी त्यहाँका मानिसहरूका सामु देखा परे त तब उनीहरूले तीसजना मानिसहरूलाई तिनका सातजनालाई ल्याए। सिम्सोनले तिनीहरूलाई भने, म तिमीहरूलाई एउटा अड्को थाप्छु, यी सात दिनको भोजको समयमा तिमीहरूले त्यो अड्को फुकाउन सक्यो भने म तिमीहरूलाई 30 थान कपडा र 30 जोड लाउने लुगा दिनेछु। तर तिमीहरूले त्यो अड्को फुकाउन सकेनौ भने तिमीहरूले मलाई 30 थान कपडा र 30 जोड लाउने लुगा दिनुपर्छ। तिनीहरूले भने, अड्को हामी सुनौन त। तब तिनले तिनीहरूलाई भने, खानेबाट खानेकुरा निस्क्यो, बलियोबाट गुलियो कुरा निस्क्यो। तीन दिनको अन्तरमा पनि तिमीहरू त्यो अड्को फुकाउन सफल भएनन् तिनीहरू। अमित्र, रीति अनुसार सिम्सोनले विवाह भोज दिए। भोज दुलैको घरमा हुँदथ्यो अनि सबै पाहुनाहरू पलिस्थीहरू थिए। अन्ति दिनमा अड्को थाप्ने कुरा आनन्द उल्लासको रूप थियो र सिम्सोनले अड्को थापे र त्यसको उत्तर दिन सात दिन समय दिए। यदि तिनीहरूले अड्को फुकाल्यो भने सिम्सोनले 30 थान कपडा र 30 जोड लाउने लुगा दिनेथे। यदि तिनीहरूले उसको अड्को सही रूपमा फुकाल्न सकेनन् भने तब तिनीहरूले उसलाई 30 थान कपडा र 30 जोड लाउने लुगा दिनु पर्दथ्यो। अमित्र, मारेको सिंहको बारेमा र सिंहको सिनोमा भएको मौरीको चाकाको बारेमा थाहा नपाइकन तिनीहरूले कति पनि सिम्सोनको अड्को फुकाल्न सक्दैनथ्यो। अनि हामी अगाडि देख्छौ, सिम्सोनलाई धोका दिइन्दछ, विश्वासघात गरिन्दछ र 30 फलिस्तीहरूलाई मार्छन्। पद 15-18 अठारमा हामी देख्छौ कि फलिस्तीहरूले सिम्सोनको पत्नीलाई सो अड्कोको उत्तर पत्ता लगाउनलाई विन्ती गरे। यदि त्यो रहस्यको तिनले पत्ता लगाएनन् भने तिनीहरूले सिम्सोनको पत्नीको बुबाको घर जलाउने धम्की दिए। अहिले स्त्रीहरूसँग भएको सबभन्दा शक्तिशाली हतियार नै तिनको आँसु हो र सात दिनसम्म रोइरहे। म तपाईँलाई भन्छु, एक स्त्री जो सात दिन लगातार रोइरहन्छ, खाना पकाउँदा, खाना पस्काउँदा, दिँदा, तब निश्चय नै अलिकति दिक्क लगाउने कुरा हुन्छ। अन्तिममा सिम्सोनले आफ्नो पत्नीलाई अड्कोको उत्तर दिनु पर्यो र तिनीहरूले त्यो उत्तरको थाहा पाए। 19 पदमा हामी पढ्छौ, तब परमप्रभुका आत्मा झट्टै सिम्सोनमा आउनुभयो। तिनी तल अस्कुलनमा गए र त्यहाँ तिनले 30 मान्छे मारे र उनीहरूका चीजबीज उतारेर उनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। तर तिनलाई साह्रै रिस उठ्यो र तिनी आफ्ना बाबुको घरमा गइहाले। मित्र, यहाँ परमेश्वरको आत्मा सिम्सोनमाथि आउनुभएको हामी देख्छौ र तिनी दक्षिण अस्कुलनमा गए। त्यहाँ तिनले 30 मानिसहरूलाई मारे र तिनीहरूका पटुका फुकालेर तिनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। सिम्सोन रिसमा त्यो स्थान छोड्यो र यो कुराको ध्यान दिनुहोस् कि आफूसँग आफ्नो पत्नी लगेनन्। सिम्सोन आफ्नो पत्नीसँग रिसाएका छन् किनभने तिनले उसको अड्कोको उत्तर पलिस्थीहरूलाई बताइदिए। 20 पदमा भनिएको छ, सिम्सोन कि स्वास्नी लोकन्त हुने मानिसलाई दिए। मित्र, अर्को दिन हामी निरन्तर सिम्सोनको बारेमा अध्ययन गर्नेछौ। प्रभुले सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।